यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभाबाट विनियोजन विधेयक 2083 बहुमतले पारित भएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाबाट बहुमतले पारित भएको राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले घोषणा गर्नुभयो। यो सँगै संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। यसअघि राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र रहेको बताउनुभयो। बैठकमा विनियोजित शीर्षकमाथि सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले शासकीय सुधारका लागि घोषित 100 कार्यसूची मध्ये 87.2% प्रगति हासिल भएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि र तनाव व्यवस्थापनका लागि योग ध्यान तथा आरोग्यका कार्यक्रमलाई निरन्तरता दिएको पनि बताउनुभयो। गृहमन्त्री सुदन गुरूङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्रै सीमित नराखी दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अघि बढ़ाउने संकल्प गरी अघि बढ़ेको बताउनुभयो। राष्ट्रिय सभाको बैठकमा विनियोजित शीर्षकमाथि सांसदहरूले उठाउनुभएको प्रश्नको जवाब दिनुहुँदै मन्त्री गुरूङले गृह प्रशासनको अबको कामबाट जनताले प्रत्यक्ष अनुभव गर्ने सुरक्षा, सुशासन र निष्पक्षताको ठोस नतिजा देखिने बताउनुभयो। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सरकारले सन्तुलित कूटनीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बजेट मार्फत ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारको रूपमा स्वीकार गरी विद्युतीय पूर्वाधारको विकास र प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशील रहेको बताउनुभयो। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्षको बजेट, रासायनिक मलको आपूर्ति, कृषि बीमा, उखु कृषकलाई दिइने अनुदान, प्रांगारिक मल उत्पादन लगायतलाई प्रोत्साहन गर्ने गरी विभाजन गरिएको बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले भ्रष्टाचारको व्याख्या परिवर्तन गरी काममा ढिला गरेकोलाई पनि भ्रष्टाचार मान्ने गरी कानून निर्माण गर्न लागेको बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रिय सभाको हिजो बसेको दोस्रो बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त चारवटा विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि 12:15 बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको छ। सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको हो। संविधान संशोधनको बहसपत्र तयार गर्ने प्रक्रियामा अन्तिमसम्म सहभागी भएका केही राजनैतिक दलले भने असहमति जनाउँदै कार्यदल छाड़ेका छन्। कार्यदलमा सहभागी नेपाल कम्युनिष्ट पार्टी नेकपा, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले यही असार 22 सामूहिक पत्र पठाउँदै आफूहरू कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको कार्यदलले जनाएको छ। नेकपा, लोसपा र जसपाले कार्यदलले बहसपत्र तयार पार्दा संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यता नचलाउने प्रतिबद्धता सरकारले व्यक्त गर्नुपर्ने र कुन कुन विषयमा के कति कारणले संविधान संशोधन गर्नुपर्ने हो त्यो खुलाउनुपर्ने माग गरेका छन्। नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह विस्तार गरी आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्यसहित आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति हिजो सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका गवर्नर डा विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै आर्थिक वृद्धिमा सघाउन लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताउनुभयो। गवर्नर डा पौडेलले मौद्रिक नीतिको कार्यान्वयनले आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार हुने र मुद्रा स्फीति 5.5% सीमित रहने बताउनुभयो। गवर्नर डा पौडेलले सरकारले ल्याएको बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स, पर्यटन आय, सार्वजनिक खर्च आदिले थप तरलता प्रवाह हुँदा तरलतामा थप दबाव नपर्ने हुनाले लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताउनुभयो। मौद्रिक नीतिले संस्थागत ऋणीको व्यक्तिको जमानी लिने व्यवस्थामा कड़ाई गरी असीमित दायित्व सिर्जना हुने अभ्यासलाई हटाउने, कम भन्दा कम व्यक्ति कालो सूचीमा रहने नीति लिएको गवर्नर पौडेलले बताउनुभयो। यस्तै मौद्रिक नीतिमा रुग्ण उद्योगमा निष्क्रिय कर्जाको व्यवस्थापन गर्ने, दबावमा रहेका कर्जाको पुनरुत्थान गर्ने लगायतका उपकरणहरू प्रस्ताव गरिएको छ। अर्थमन्त्री डा सोडी मुवागलीले आगामी आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्य सम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकद्वय एमलाल भूषाल र डा भीष्म कुमार भूषाललाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणका साथ काम गर्न निर्देशन दिनुभएको हो। अर्थमन्त्री डा वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। काठमाडौँ जिल्ला अदालतले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाड, पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 जनालाई विभिन्न कसुरमा दोषी ठहर गर्दै फैसला सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो उहाँहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेश गर्न फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवड़ाले जानकारी दिनुभयो। 2080 जेठ 10 गते पूर्व उप प्रधानमन्त्री रायमाझी, पूर्व गृहमन्त्री खाँड, पूर्व गृह सचिव पाण्डे सहित 30 जना विरूद्ध ठगी, लिखत कृत्य, राज्य विरूद्धको अपराध र संगठित अपराध सम्बन्धी कसुर लगाउँदै सरकारी वकिलले मुद्दा दायर गरेको थियो। सूचना अधिकारी खतिवड़ाले उपलब्ध गराएको फैसलाको पूर्ण पाठ अनुसार 7 जना प्रतिवादीले सफाई पाएका छन्। सफाई पाउनेमा रामशरण केसी, टंक कुमार गुरूङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी छन्। प्रतिवादीहरूमध्ये पूर्व उप प्रधानमन्त्री रायमाझीलाई राज्य विरूद्धको कसुर, ठगी तथा संगठित अपराधमा जिल्ला अदालतले दोषी ठहर गरेको छ। पूर्व गृहमन्त्री खाँडलाई यिनै कसुरमा मतियार ठहर गरिएको छ। झापा, मोरङ, सुनसरी, मोहत्तरी, बारा, चितौन र नवलपरासीमा बर्ड फ्लू रोग नियन्त्रणमा आएको छ। पंक्षीजन्य यो रोग पछिल्लो पटक 11 जिल्लामा फैलिएको थियो। पशु सेवा विभागका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे प्लाञ्चोकमा बर्ड फ्लू नियन्त्रणमा आउन सकेको छैन। रोगलाई नियन्त्रण गर्न विभागले प्राविधिक टोली परिचालन गरी संक्रमित क्षेत्रका सम्पूर्ण पंक्षी, पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले जानकारी दिनुभयो। पोखरा मुगलिन सड़क स्तरोन्नति आयोजनाको म्याद 4 पटक थप गरिएको छ। तेस्रो पटक थपिएको समय सीमा पनि गुज्रिएपछि आयोजनालाई आगामी मक्सिर 10 गतेसम्म अन्तिम समय दिएको हो। मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुंवरका अनुसार यसअघि थपिएको म्याद असार 15 गतेसम्म रहे पनि निर्माण पूरा हुन नसकेपछि फेरि समय थपिएको हो। उहाँले अब थपिएको समय अन्तिम भएको उल्लेख गर्दै तोकिएकै अवधिमा काम सम्पन्न हुने दावी गर्नुभयो। रौतहटको गढ़ीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादव सहित 4 जना विरूद्ध 2,57,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुर्योग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादव सहित गढ़ीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखाका प्रमुख बालकिशोर राय र भाग्यमणि कन्स्ट्रक्सन कम्पनी प्राली 32 पुतली काठमाण्डु तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने राधेश्याम शाह विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि दफावार छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरू पुकार बम, रमेश मल्ल, सीता थपलिया, गुरूप्रसाद बराल, तोसीमा कार्की, लेखजङ थापा लगायतले राष्ट्रिय सभाबाट संशोधनसहित पारित भए आएको विधेयकमा उल्लेखित अपराध अनुसन्धानको रिपोर्ट सम्प्रेषण भन्ने शब्द हटाई अपराधको ल्याब परीक्षण रिपोर्ट सम्बन्धित अदालतमा मात्रै उपलब्ध गराउने व्यवस्था समेट्न सुझाव दिनुभयो। र इजिप्टलाई पराजित गर्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा गैराति भएको खेलमा इजिप्टलाई 3-2 गोलले पराजित गर्दै अर्जेन्टिना क्वार्टर फाइनलमा प्रवेश गरेको हो। खेलमा पहिलो अग्रता भने इजिप्टले लिएको थियो। खेलको 15 मिनटमा यासेर इब्राहिमको गोलबाट इजिप्टले पहिलो अग्रता लिएको थियो। खेलको 67 मिनटमा मुस्ताफा जिकोले गोल थप्दै इजिप्टलाई 2-0 बलियो अवस्थामा पुर्याएका थिए। त्यसपछि अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो। क्रिस्टियन रोमेरोले खेलको 79 मिनटमा गोल गर्दै अन्तर घटाए भने लियोनेल मेस्सीले खेलको 83 मिनटमा बराबरी गोल गरे। त्यसपछि खेल दोस्रो हाफको अतिरिक्त समयमा पुगेपछि एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई 3-2 जित दिलाए। अब अर्जेन्टिनाले प्री क्वार्टर फाइनलमा स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। गैराती नै भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै स्विजरल्याण्ड पनि प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। 6 बजेको समाचार यही सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।